तपाईं एसपीएस नेपालीको साथमा हुनुहुन्छ।
र श्रोताबन्द एसपीएस रेडियोमा अब समय भएको छ आर्थिक विषय सम्बन्धी कुराकानी गर्ने र पहिलो महिनाको प्रत्येक महिनाको पहिलो आइतबार अन्तर्गत आज पनि आर्थिक सल्लाहकार विश्वास भट्टराई आउनु भएको छ। दसैँ तिहारको बिदापछि पहिलो कुराकानीको लागि हाम्रो साथमा हुनुहुन्छ। विश्वासजी नमस्ते र स्वागत छ एसपीएसको नेपाली कार्यक्रममा।
नमस्कार ऋजेशजी, नमस्कार।
अब यो कुराकानीमा जानुभन्दा अगाडि जुन अब मोरिसन सरकारद्वारा आफ्नो पहिलो घर किन्न चाहनेहरूको लागि जुन सरकारले आर्थिक सहायताको घोषणा गरेको छ त्यसबारे कुरा गरिहालौँ है। विशेष गरी अब सरकारले चाहिँ 20% डिपोजिट नभएको ब्याङ्कहरूलाई देखाउँदाखेरि घर किन्नलाई ऋण लिनलाई चाहिने 20% डिपोजिट नभएकाहरूको लागि चाहिँ 5% भए पुग्ने, बाँकी 15% ग्यारेन्टी चाहिँ सरकारले लिने भन्ने जुन बताएका छन्, त्यो कुरा गर्नतर्फ लागौँ एकचोटि। तर यो मन्त्री माइकल सुकरको एकचोटि आवास विकास सम्बन्धी सङ्घीय मन्त्री माइकल सुकरको भनाइ चाहिँ अब यो सरकारले यो नीति किन लागू गरेको भन्ने प्रश्नको जवाफमा उनले दिएको यो जवाब यो उनको यो जवाब एकचोटि सुनिहालौँ।
But in capital cities like Sydney, it's taking up to 10 years to get a deposit together. In Melbourne, up to 8 years to get a deposit together. And often, in a rising housing market, by the time you think you've got your deposit, you need even more than what you thought you needed. So the First Home Loan Deposit Scheme breaks that nexus. It enables first-home buyers to get into the market sooner, and we're working very closely with financial institutions and banks to make sure that this is as smooth as possible for first-home buyers from the 1st of January.
फर्स्ट कम र बेस्ट ड्रेसलाई उक्त सहयोग प्रदान गरिने भनेर बताएका थिए माइकल सुकरले। तर एकचोटि के हो खास यो योजना के हो होइन, अनि कसले पाउन सक्छन् एकचोटि त्यसबाटै सुरु गरौँ न त।
हजुर, अघि त्यो हाम्रो मिनिस्टरले भनेअनुसार यो फर्स्ट होम बायर्स स्किम हो, यसको एनाउन्समेन्ट चाहिँ गर्ने भन्न चाहिँ धेरै अगाडि नै गरेको थियो, तर यो पार्लियामेन्टमा चाहिँ रिसेन्टली पास भएको हो। यसको खास अब्जेक्टिभ चाहिँ अघि भनेको जस्तै खास यो अनेस्टली मान्छेहरूलाई घर किन्नको सबभन्दा ठुलो रोड ब्लकै पैसा सेभिङ हो, डिपोजिट हो। जब रेन्ट पनि तिर्नुपर्ने हुँदाखेरि डिपोजिट गर्न गाह्रो हुने हुनाले गभर्मेन्टले चाहिँ जब 5% सेभ गरेको छ भएको खण्डमा चाहिँ अर्को 15% उपलब्ध गराएर 20% पुऱ्याइदियो भने मान्छेलाई लोन किन्ने मान्छेको लागि लेन्डर्स मोर्गेज इन्सुरेन्सको कस्ट पनि बच्ने अनि किन्न पनि सजिलो हुने किसिमको विचारले यो आयोज यो स्किम सुरु गरिएको हो। अब यसको निडी ग्रिडी स्टफमा जाँदाखेरि चाहिँ एक दुईवटा कुराहरू चाहिँ के बुझ्नुपर्छ भन्दाखेरि, अघि पनि यो फर्स्ट कम फर्स्ट ड्रेस्ट भनेर मतलब चाहिँ यसमा कन्डिसनहरू छ। फर्स्टली चाहिँ यसको बजेट लिमिटेड छ र 10,000 लोन्सलाई मात्रै अभाइलेबल गरिन्छ, भनेपछि जो पहिला 10,000 हुन्छ अभियसली त्यसपछि यो सेचुरेटेड हुन्छ। यो फेडरल स्किम भएर अल अस्ट्रेलियाभरि नै लागू हुन्छ, त्यही भएर त्यो पनि माइन्डफुल हुनुपर्छ एउटा कुरा।
भनेपछि अब अस्ट्रेलियाभरि 10,000 जनाले वर्षको
10,000 लोन भनौँ न, कहिलेकाहीँ अब मान्छे त दुईजना जोइन्ट एप्लिकेसन होला।
ओके ओके हजुर, भनेपछि अब न्यू साउथ वेल्समा 1,000 जनाभन्दा बढी नपाउन सक्ने त्यस्तो अवस्था पनि।
10,000 अब फर्स्ट कम फर्स्ट सब भनेपछि अब न्यू साउथ वेल्स चाहिँ बढी डोमिनेट हुन्छ होला, किनभने प्रपर्टी मार्केट अब फर्स्ट होम बायर सबभन्दा एग्रेसिभ न्यू साउथ वेल्स छ होइन, जस्ट रफली अब 20-30-35% चाहिँ न्यू साउथ वेल्सले नै लिन सक्छ यो। अब यसमा एक दुईवटा कन्डिसनहरू चाहिँ त्यही 10,000 लिमिट छ, त्यसपछि आएर तपाईँको सिङ्गल इन्कम चाहिँ म्याक्सिमम 125,000, यदि जोइन्ट हस्बेन्ड एन्ड वाइफको इन्कम छ भने चाहिँ 200,000 चाहिँ नाग्नु हुँदैन है। अब सिडनीमा प्रपर्टी किन्ने हो भने प्रपर्टीको भ्यालु म्याक्सिमम 700,000, मेलबर्नमा चाहिँ 600,000 र अरूको रिजनल एरियामा चाहिँ 450 राखिएको छ। अब यसमा एउटा बुझ्नुपर्ने कुरा चाहिँ के हो भन्दाखेरि, अझ धेरै डिटेल्सहरू आउन बाँकी नै छ, तपाईँसँग 5% भयो भने चाहिँ अर्को 15% चाहिँ गभर्मेन्टले लोनको रूपमा दिने भयो। अब त्यो लोन चाहिँ अहिलेको रूपमा हेर्दाखेरि हामीले इन्ट्रेस्ट फ्री लोन भइरहेछौँ। अब नेक्स्ट स्टेज चाहिँ प्रोब्ली इलिजिबल इन्स्टिट्युसनहरू या ब्याङ्क्सहरू या फाइनेन्सियल कम्पनीहरू हुन्छ। हाम्रो सकेसम्म के छ भने यो प्रोसेस चाहिँ ब्याङ्क या फाइनेन्सियल इन्स्टिट्युसनले नै एज अ फर्स्ट होम ग्रान्ट जस्तै एप्लाई गरेर एप्रुभ गराएर सेटलमेन्टको दिन उपलब्ध गराउने हो।
अब जनवरीदेखि अब सुरु हुने भनिएको छ होइन,
हजुर अबको एक महिनामा त्यो ब्याङ्किङहरू प्राय सबै ब्याङ्कले पाउँछ होला। यो मेरो विचारमा यो अलिक ट्रान्सपारेन्टी हुन्छ गभर्मेन्टले गरेपछि, तर अभियसली आई थिङ्क सबभन्दा ठुलो कुरा चाहिँ मैले भने जस्तो 10,000 लिमिट भएपछि हामी अब यदि कोहीले त्यो कोही हाम्रो बायरहरू हाम्रो सोचिरहनु भएको छ भने मेबी अहिलेदेखि आफ्नो फाइनेन्सियल ब्रोकर या ब्याङ्कसँग त्यो कुरा गरेर आई थिङ्क त्यो लाइनमा बसेर रेडी हुनु पऱ्यो त्यो बेलाको लागि। अब फेरि यसको अर्को इफेक्ट के पनि हुनसक्छ भने यदि यो बाहिर आएको खण्डमा होइन जहिले पनि कस्तो हुन्छ भने यो सडनली आउने बेला एकैचोटि सर्च हुँदाखेरि त्यो बेला फेरि प्रपर्टीको भ्यालु अलिकति बढ्न पनि सक्छ. यो हामीले पहिला पनि देखाएको थियौँ 4-5 इयर्स अगाडि 24,000 स्किम आउँदाखेरि प्रपर्टी मार्केटले 20,000 एडजस्ट गरिसकेको थियो. त्यही भएर प्रपर्टीको प्राइसमा पनि अलिक ध्यान दिनुपर्ने भएर अलिकति एक्सपर्ट ओपिनियन लिएर मात्रै अगाडि बढ्नु होला त्यसै.
अब यसमै अब प्रपर्टी भ्यालुको पनि कुरा गर्नुभन्दा अगाडि त्यही होइन माइकल सुकरको भनाइ पनि अब मान्छेलाई अब डिपोजिट जम्मा गर्नलाई हुन्छ नि बचत गर्नलाई 7-8 वर्ष लाग्न सक्ने अवस्थामा घरको भाव बढेर कहाँ पुगिसके हुन्छ भनिएको थिएँ होइन. अब अहिले अब न्यू साउथ वेल्समा गए केही महिना यता चाहिँ भाउ अस्ट्रेलियामै भनौँ न भाउ घट्यो भन्दाखेरि अब अहिले चाहिँ फेरि भाउ बढ्न सुरु भयो भनेर भनिएको छैन. अब विशेष गरी सिडनी र मेलबर्न लगायत राष्ट्रिय स्तरमा चाहिँ अक्टोबर महिनामा कति 1.2% भाउ घरहरूको भाउ बढेको तर पर्थमा चाहिँ घर भाउ 0.4% घटेको पनि बताइएको छ होइन कोर लोजिक नामक संस्थाको अनुसार. के छ अहिलेको
हजुरले भनेको कुरा ठिकै हो तर हामीले के सोच्नुपर्छ भने किनभने लास्टको अब 8-9 मन्थ चाहिँ हामी नेगेटिभमा गए भएर तपाईँको एन्युलाइज एभरेज हेर्दा चाहिँ डेफिनेटली पुल डाउन हुन्छ. तर लास्टको जुन जुलाई पछि जब त्यो इलेक्सन पछिको फेज आयो त्यसमा रिन्युड कन्फिडेन्स चाहिँ आएको छ मार्केटमा. तपाईँले भर्खर भने कोर लोजिकको रिपोर्ट अनुसार पनि नेसनल डुवेलिङहरू लास्ट 3 जेनरली ओभरअल सबै क्यापिटल सिटीहरूको ग्रोथ एबाउट 2.2% छ क्यापिटल सिटीको मात्रै. अब त्यसमा अभियसली सिडनी चाहिँ स्ट्यान्ड आउट विनर छ होइन 3.5% ग्रोथ गरेको छ लास्ट 3 मन्थ्समा. यो चाहिँ अब धेरै नै पोजिटिभ हो. हामीले पनि यति छिटो रिबाउन्ड गर्छ जस्तो लागेको थिएन. अब यो गर्नुमा 2-3 कुराहरू छ. एउटा कुरा चाहिँ अभियसली त्यो अहिले भने जस्तो तपाईँको रिन्युड कन्फिडेन्स छ. त्यसमाथि ब्याङ्किङ कन्डिसनहरू अलिकति रिल्याक्स पाएका छौँ. त्यसले गर्दा क्रेडिट फ्लो सजिलो भएको छ. अनि मान्छेहरूले अलि प्रायः बायरहरूलाई पनि के भएको छ भने घर प्राइसेस एबाउट 10-12% पनि झरेको खण्डमा चाहिँ अहिलेको प्राइस बार्गेन भएर बढी बायर्सहरू मार्केटमा इन्ट्री भएको पनि देखेका छौँ. त्यो सँगसँगै अब अभियसली तपाईँहरूले पनि थाहा पाउनु भयो इन्ट्रेस्ट रेटहरू अहिले 2.5-3% छ भने चाहिँ अफोर्डेबिलिटीको अहिले बेस्ट अफोर्डेबिलिटी छ हाम्रो 30 इयर्समा. अनि त्यसले गर्दा पनि एउटा उभयो. अब चाहिँ के पनि आइरहेछ भन्दाखेरि अर्को कुरा चाहिँ यो अहिले अलिकति बायरहरू जस्तै कन्स्ट्रक्सन अब अफ द प्लान प्रपर्टी अलिकति स्लो भएको छ लाइक बन्ने कन्स्ट्रक्सनहरू पनि अलिकति स्लो हुँदाखेरि चाहिँ बायर बढी मार्केटमा भएर चाहिँ सप्लाई कम डिमान्ड बढी भएको देख्दाखेरि पनि यो प्राइस अहिले अलिकति अपवर्ड ट्रेन्ड गइरहेछ.
अब यसमा पर्थमा चाहिँ किन घटेको हो त भाउ?
पर्थमा त्यही हो. पर्थमा त डिमान्ड बढेको छैन किनभने पर्थ चाहिँ एउटा अलिकति डिसएपोइन्टिङ मार्केट हो. हामीले धेरै एक्सपेक्ट गरिरहेको छौँ पर्थसँग तर पर्थको चाहिँ 3 मन्थ्सको अलिकति राम्रो जस्तो साइन सिम्टम देखाउँछ. फेरि 3 मन्थ्समा ल्याग हुन्छ. पर्थमा अझ पनि वरी के छ भन्दाखेरि तपाईँको जब र इम्प्लोइमेन्टको प्रोस्पेक्टिभ नभएर त्यहाँको डिमान्ड अझ पनि पिकअप हुन सकेको छैन. एउटा 2 इन्फ्रास्ट्रक्चर प्रोजेक्टहरू आउँदैछ गभर्मेन्ट लेभलमा अब जो कि अब विथिन अ फ्यु मन्थ्समा लाग्छ होला. तर अझ पनि स्टेबिलिटीको हिसाबले चाहिँ पर्थले ग्रो चाहिँ गर्नुपर्ने हो. मार्केट ट्रेन्ड सबै त्यो गर्छ. तर जबसम्म माइनिङ अलिकति राम्रो पिकअप हुँदैन हामीलाई अझ पनि के डर छ भन्दाखेरि पर्थको चाहिँ यो अप एन्ड डाउन चाहिँ अलिकति भइरहेको छ. यो स्टेबिलिटी अलिकति छैन. यो क्रम सायद पर्थले अर्को 6-7 मन्थसम्म नै यस्तै हुन्छ होला सायद.
अब गए महिना हामीले के रिपोर्ट पनि सुनेका थियौँ भने अब अफ द प्लान अपार्टमेन्ट किन्नेहरूको लागि चाहिँ विशेष गरी अब अहिले अपार्टमेन्टमा सङ्कटहरू जुन देखिएको छ त्यो अनुसार चाहिँ अफ द प्लान किन्दाखेरि जुन भाउमा घर लिएको थियो डिपोजिटहरू गरिएको थियो होइन साइन गरिएको अहिले त्योभन्दा कम ब्याङ्कले भ्यालुएसन गरेर हुन्छ धेरै समस्यामा परेको मानिसहरू भन्ने बताइएको छ. के छ
नेचुरली कस्तो हुन्छ भन्दाखेरि अब घरको भाउ झऱ्यो भने होइन एट द एन्ड अफ द डे तपाईँको सबै घरको भाउ झर्ने हो अफ द प्लानको मात्रै होइन. तर अफ द प्लान जस्तै तपाईँको घर पनि जस्तै आजै किन्नुभयो भने तपाईँको घर चढ्छ. तर अफ द प्लानको एउटा के इस्यु हुन्छ भन्दाखेरि तपाईँको सेटलमेन्ट त पछि हुने भएर त्यो बेला भ्यालुएसन गर्दा यदि पैसा झरेको खण्डमा तपाईँले डिपोजिट टपअप गर्नुपर्ने हुनसक्छ. हो त्यो हिसाबले चाहिँ जहिले पनि वरिङ हुन्छ.
कतिको बढेको छ त्यस्तो अब सङ्ख्या कतिको बढेको छ अहिले तपाईँले?
हेर्नुहोस् हामीले जहाँसम्म मलाई लाग्छ सिडनीमा अब मैले म्याक्सिमम हामीले यसो गरेकोमा अब कतिवटा मार्केटहरू कस्तो पनि छ भन्दाखेरि पहिले नै ओभर प्राइसमा किनेको मार्केटहरू पनि छ मान्छेहरूले है. अब जस्तै फर इक्जाम्पल दिन्छु म कस्तो भन्दाखेरि अब भनौँ न एउटा कुनै सपोर्ट वाली स्ट्राटफिल्ड है. अब तपाईँको सब अब एउटा रिसर्च गर्नुपर्ने कुरा छ. तपाईँ सबै घरहरू 800,000 लिनु भएको छ एउटा कुनै घर 900,000 किन्नु भएको छ भने द्याट्स अलरेडी आउट अफ अलाइनमेन्ट होइन. किन्दैखेरि पहिले नै किने महँगो किनेको पनि पाएको छु मैले धेरै जसको कम्पेरिजन सेल्सै हुँदैन त्यो एरियामा. तर तपाईँले भनेको कुरा पनि ठिक हो. अहिलेको लास्ट 1 इयरमा चाहिँ हामीले धेरै के पनि देखाएको छ भन्दा मार्केट 10-12% झरेको भए कुनै कुनै सबहरू 15% पनि डाउन छ. जस्तै नर्थ राइड जस्तो कुराहरू नर्थ राइड फर इक्जाम्पल एपिङ माउन्ट कोलाहरू जस्तो एरियाहरू 15% डाउन छ हो त्यस्तो ठाउँमा चाहिँ हामीले 10-15% प्राइस भेरिएसन पनि देखेको छु अब रिसेन्ट इक्जाम्पल हामीले देखेको लिभरपुलमा हो नेपालीको धेरैले त्यहाँ किन्नु भएको थियो प्रायः मैले थाहा पाएको पनि धेरै हुनुहुन्छ उहाँहरू धेरैको भ्यालुएसन एटलिस्ट 10-15% भन्दा तल आएको छ अब यो चाहिँ मार्केटले गर्दाखेरि हो नट नेसेसरी गल्ती होइन
अब उहाँहरूको लागि के हुन्छ त सोल्युसन त्यस्तो अवस्थामा
अब सोल्युसन दुईवटा हुन्छ हेर्नुहोस् तपाईँ चाहिँ अभियसली एउटै हुन्छ खास भन्यो भने ब्याङ्कको टर्म्स हुन्छ तपाईँले एक्स्ट्रा डिपोजिट हाल्नुपर्छ त्यसलाई पार गर्न पहिला 10% हालेकोमा तपाईँ ढुक्क भएर 90% लोन लिनुहुन्छ भनेर सोच्नु भएको थियो होला अब 10% झरेको खण्डमा तपाईँले अर्को 10% डिपोजिट टपअप गर्नुपर्ने हुन्छ यदि त्यसमा वर्क आउट गर्यो भने चाहिँ तपाईँको 10% फरफिट प्लस ड्यामेजेसहरू पनि तपाईँले तिर्नुपर्ने हुनसक्छ डिपेन्डिङ अन कन्ट्राक्ट
ए भनेपछि अब 10% जुगा त्यो जुगाड हुन सकेन भने कहाँबाट बन्दोबस्त भएन भने चाहिँ अनि त्यसो भए अनि त्यो फोरफिटै गर्नुपर्छ त्यसो भए
हजुर त्यो फोरफिटै गर्नुपर्ने हुन्छ हजुर धेरै कम सिनारियो मात्रै तपाईँ त्यो फोरफिट नगर्ने कन्डिसन आउला हुन त कन्ट्राक्ट कसरी ड्र गरे भन्ने पनि कुरा आउँछ कुनै कन्ट्राक्टमा 5% मात्रै पनि भने हुन्छ होइन तर जेनरल रुल अफ थम्ब चाहिँ 10% चाहिँ तपाईँको जान्छ
अनि अब फाइनली एउटा क्वेसन चाहिँ अब टाइम धेरै नभएर यो ब्याङ्क जुन इन्ट्रेस्ट रेट पास अन नगरेपछि ब्याङ्क सर्नु भनेर अब सरकारले पनि सल्लाह दिएको थियो होइन तर सर्न जतिको गाह्रो हुन्छ त्यो हुन्छ नि भन्ने खालको कुराहरू आइरहेको छ यो ब्याङ्क सर्ने चाहिँ सबभन्दा सजिलो उपाय चाहिँ के हो भनेर एक्जाम्पल
ब्याङ्क सर्नलाई दुई तिनवटा कुराहरू विचार गर्नुपर्छ सरलाई खास त्यति गाह्रो छैन होला है अब फर्स्टमा चाहिँ तपाईँले सर्ने भन्दा कुरा चाहिँ के सोच्नुपर्छ भन्दाखेरि जहिले पनि सर्दाखेरि तपाईँले 30 वर्षको मोर्गेज लिनुभएको छ भने तपाईँले कुनै ब्याङ्कबाट अर्को ब्याङ्कमा सर्नुभयो भने मेक स्योर त्यो अब जस्तै 4 वर्ष सिद्धाउनु भने तपाईँको 26 इयरको मोर्गेज हुन्छ भनेपछि अर्को ब्याङ्कमा सर्दा पनि तपाईँले 26 इयरमै कम्पेयर गर्नुहोस् 30 इयरमा गर्दाखेरि तपाईँको नेचुरल रिपेमेन्ट कम हुन्छ किन भन्दाखेरि तपाईँले लोनलाई त 4 वर्ष बढाइरहनु भएको छ नि
होइन
त्यही भएर ब्याक टु 26 लोन टर्म एक्ज्याक्टली एप्पल फर एप्पल हुनु पऱ्यो फर्स्ट थिङ अब सेकेन्ड थिङ तपाईँको के हुन्छ भन्दाखेरि तपाईँले भन्नुभएको जस्तो अर्को सबभन्दा ठुलो कुरा चाहिँ इन्कमको कुरा आउँछ फेरि तपाईँले अर्को फाइनेन्सियलको जाँदाखेरि तपाईँको मेक स्योर इन्कमले लोन सर्भिस गर्न सक्नु पऱ्यो होइन त्यो बेलादेखि तपाईँको इन्कम चेन्जेस भएको छ या मटर्निटी लिभमा हुनुहुन्छ एकजनाले मात्रै काम गर्ने सेल्फ इम्प्लोइड भएको छ भने तपाईँको इन्कमले सर्भिस गरेर सक्ला नसक्ला भन्ने कुरा आउँछ है अब थर्ड थिङमा तपाईँले अघि भन्नु भ्यालुएसनको कुरा आउँछ अब तपाईँले पहिला गर्दाखेरि तपाईँको भ्यालुएसन ठिक थियो होला अब अहिले भ्यालुएसन गर्दा 10-15% तल आइदियो भने तपाईँले फेरि मोर्गेज इन्सुरेन्स लिनुपर्ने होला जस्तै तपाईँको लोन चाहिँ प्रपर्टीको भ्यालुभन्दा 80%भन्दा मुनि माथि भयो भने तपाईँले फेरि मोर्गेज इन्सुरेन्स तिर्दाखेरि तपाईँले इन्ट्रेस्ट रेटमा सेभ गरेको हिसाबले फाइदा नहोला अर्को कुरा तपाईँले के पनि सोच्नुपर्छ भन्दाखेरि ब्याङ्कबाट सर्दा कस्ट र इन्ट्रेस्ट रेट एउटा ब्याङ्कबाट अर्को ब्याङ्कमा स्वाप गर्दाखेरि तपाईँको गभर्मेन्ट फिज ब्याङ्कको डिस्चार्ज फी प्लस इन्कमिङ ब्याङ्कको फिज लाग्छ होइन त्यो गर्दाखेरि तपाईँको कस्ट इफेक्टिभ हुन्छ कि हुँदैन अब जेनरली तपाईँको 0.25-0.5 इन्ट्रेस्ट भनेको तपाईँको मन्थली 50-40 मात्रै फरक हुन्छ त्यसले गर्दाखेरि तपाईँले रियल बेनिफिट पनि पाउँछ कि पाउँदैन भन्ने कुरा नि हिसाब गर्नुपर्छ अनि कस्टमा अर्को सबभन्दा ठुलो कुरा के विचार गर्नुपर्छ भने यदि हामी कसैले 80%भन्दा मुनिमा भन्दा माथिमा प्रोपर्टी किन्नु भएको छ नि उहाँहरूले मोर्गेज इन्सुरेन्स तिरे हुन्छ ब्याङ्कमा त्यो मोर्गेज इन्सुरेन्सले तपाईँको त्यो ब्याङ्कमा 30 इयरसम्मलाई कभर गर्छ जस्तै तपाईँले 12,000 मोर्गेज इन्सुरेन्स तिर्नु भएको छ अरे होइन तपाईँले 5 वर्षपछि फेरि त्यो लोनलाई 90% लग्नुभयो भने तपाईँले फेरि मोर्गेज इन्सुरेन्स तिर्नु नपर्ने हुन्छ त्यो पहिलाको रिबेट हुन्छ तपाईँ यदि ब्याङ्क स्वाप गर्नु भने तपाईँको त्यो सबै रिबेट र भ्यालु जान्छ त्यो अर्को समथिङ इम्पोर्टेन्ट हो प्राय मान्छेले विचार गर्दैन तर मोर्गेज इन्सुरेन्स तिरेको मान्छेले लोन सार्दाखेरि त्यो कस्ट पनि विचार गर्नुपर्छ किनभने तपाईँले त्यो सबैलाई प्रफिट गर्नुहुन्छ फेरि
हजुर ल विश्वासजी धेरै धेरै धन्यवाद आजको लागि है समय अलिकति बाँकी धेरै बाँकी छैन त्यही भएर आजको लागि जो समय दिनुभएकोमा धेरै धेरै धन्यवाद
हस् धन्यवाद जयसी
र श्रोताबिन्द आर्थिक सल्लाहकार विश्वास भट्टराईसँग कुरा गर्दै तपाईँको प्रश्नको जवाब दिँदै र यदि अब बाँकी प्रश्न छ पठाउन चाहनुहुन्छ भने तपाईँले हामीलाई फेसबुक र ट्विटरमा पठाउन सक्नुहुन्छ @SPS नेपालीमा र नबिर्सनलाई विश्वास भट्टराईको व्यक्तिगत भनाइरहेकोले तपाईँको आफ्नो वास्तविक आर्थिक अवस्थाको लागि आफ्नो आर्थिक सल्लाहकार अथवा आफ्नो ट्याक्स एजेन्ट आफ्नो अकाउन्टेन्टलाई तपाईँले सम्पर्क गर्नुहोला आफ्नो ब्याङ्कलाई तपाईँले सम्पर्क गर्नुहोला
लाइक शेयर र कमेन्ट गर्नुहोस् SBS नेपालीलाई फेसबुकमा साथ दिनुहोस्।